नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैली बारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप्र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको समृद्धिको यात्रा सानोतिनो बचतबाट झापाको स्थानीय तथा शरणार्थी समुदायमा भएको ठूलो आर्थिक उपार्जनको बारेमा केन्द्रित छ। झापामा सहकारीले बढ़ाएको आर्थिक समृद्धि, सहकारीको संख्या, लगानी र अवस्था बारे चर्चा गर्छौ।
हाम्रो सालमा 3,000-3,500 केजी बिक्री हुन्छ, बचत तथा ऋण पनि छ हाम्रो।
सहकारीको चुनौती र अवस्था बारे राष्ट्रिय सहकारी संघका केन्द्रीय संचालक सदस्य गणेश बस्नेतसँग कुराकानी। भुटानी शरणार्थीको बचत गर्ने बानी र यसले उनीहरूलाई पारेको सजिलो तथा पुनर्वास भएका भुटानी शरणार्थीको हाल खबर पनि सुन्छौ।
तर आजको कार्यक्रम शुरू गरौं झापा र मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधिबाट।
नेपालीलाई पनि भुटानी शरणार्थीसँगै तेस्रो मुलुक पुनर्वास गराइदिने लोभ देखाएर पैसा असुल्ने काममा भुटानी शरणार्थी समाजमा नाम कहलिएका व्यक्तिहरू नै संलग्न रहेको तथ्य खुलेको छ। भुटानी शरणार्थीसँगै पुनर्वास गराइदिने लोभ देखाएर लाखौं रकम असुल्दै आएको अभियोगमा भुटान न्यूज सर्भिसका क्षेत्रीय संयोजक जितेन सुब्बा भन्ने जितबहादुर सुब्बालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रिएको छ। सुब्बाले झापाको जिरोपानी गाउँ विकास समितिका सचिव विष्णु पौडेललाई 80,000 रूपियाँ दिएर नागरिकताको लागि सिफारिश बनाएको खुलेको छ। त्यही नागरिकताको आधारमा राहदानी समेत लिएका सुब्बालाई अमेरिका पुनर्वास हुने क्रममा काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईयूएमको ट्रान्जिटबाट गएको शुक्रबार पक्रिएको ब्यूरोका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो। यस्तै भूटान पीपल्स पार्टीका उपाध्यक्ष जागिरमान लामा, इफोका भूटानमा आबद्ध कलाकार एलबी राई, बेडाङ्गी 2 शरणार्थी शिविरमा सामाजिक कार्यकर्ताको परिचय बनाएका पदमलाल मिश्र पनि गैर शरणार्थीलाई शरणार्थी बनाइदिने लोभ देखाएर रकम उठाउने काममा संलग्न भएको प्रहरीले दावी गरेको छ। उनीहरू भने फरार छन्। उनीहरूले हरेक एकजनाबाट 7-22 लाख रूपियाँसम्म असुलेको प्रहरीको दावी छ। अहिलेसम्म 15 जना भन्दा धेरैलाई क्यानाडा र अमेरिका पुर्याइसकेको अनुसन्धानबाट देखिएको छ। घटनासँगै पुनर्वास गर्ने निकायको कामप्रति शंका बढ़ाएको छ भने अझै गम्भीर भएर काम गर्नुपर्ने चुनौती थपेको छ।
गएको बुधबार राति शनिश्चर शरणार्थी शिविरमा भएको गोलीकाण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले 2 जनालाई पक्रिएको छ। अनुसन्धानलाई असर पर्ने भन्दै प्रहरीले पक्राउ पर्नेहरूका बारेमा सार्वजनिक जानकारी दिएको छैन। शनिश्चर शरणार्थी शिविर सेक्टर E1 छाप्रा नम्बर 65 का परशुराम राई र उहाँकी श्रीमती बुद्धिमाया राईलाई गोली हानिएको थियो। घाइते परशुराम राईको अवस्था गम्भीर छ। उहाँको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
स्थानीय र शरणार्थीलाई उद्यमशील बनाउन झापा र मोरङ क्षेत्रमा विभिन्न तालिमहरू चलिरहेका छन्। लघु उद्यमशीलता विकास परियोजनाको सहयोगमा राष्ट्रिय उद्यमशीलता विकास कार्यक्रमले मोरङको शनिश्चर शरणार्थी शिविर नजिकै मुढा बुन्ने तालिम चलाएको छ। हिजो सकिएको 15 दिने तालिममा स्थानीय 3 पुरूष र 9 महिला सहभागी थिए। यस्तै झापाको शान्तिनगरमा बाँसका फर्निचर बनाउने तालिम शुरू भएको छ। 6 दिन अघि शुरू 2 महिने तालिममा स्थानीय 4 महिला र 5 पुरूष सहभागी छन्।
तपाईँ सुन्दै हुनुहुन्छ हरेक शुक्रबार यसै बेला प्रसारण हुने रेडियो कार्यक्रम समृद्धिको यात्रा। आज हामी सानोतिनो बचतबाट झापाको स्थानीय तथा शरणार्थी समुदायमा भएको ठूलो आर्थिक उपार्जनको सन्दर्भमा चर्चा गर्छौं। झापामा सहकारीले बढ़ाएको आर्थिक समृद्धि, सहकारीको संख्या, लगानी र अवस्थाबारे चर्चा गर्दै कार्यक्रम शुरू गरौं।
यो झापा दमक 14 को हंसवाहिनी प्राथमिक विद्यालय हो। विद्यार्थीलाई खेलाउँदै पढाउँदा आनन्द लाग्छ शिक्षक मुना राईलाई।
मलाई त अत्यन्तै खुसी लागेको छ। यहाँनिर आफूले काम गर्नु पाउँदा, यहाँको स्टुडेन्टहरूसँग आफूले हेलमेल हुनु पाउँदाखेरि एकदम खुसी लागेको छ। होइन, जस्ट भन्नुपर्दा अब सबैले अब यहाँनिर जति पनि विद्यार्थीहरू छन् एकदम राम्रा छन्, चित छन् सबैजना। सानसानो केटाकेटीहरू छन् सबै राम्ररी पढ्ने, अब हामीले पनि पढाउने कोसिस गरेको छौँ।
धेरैलाई लाग्दो हो सहकारी संस्थाले ऋण र बचतको मात्र काम गर्छन्, तर पश्चिम झापाको यो स्कूल पुगेपछि सहकारी संस्थाले विद्यालय खोलेको समेत थाहा हुन्छ। प्राथमिक विद्यालय चलाइरहेको हंसवाहिनी सहकारी संस्थाका प्रबन्धक मिलन आचार्य।
सर्वप्रथम त बचत तथा ऋणकै कार्यक्रम हो, त्यस पछाडि हामीले समाजमा केही सेवाको भावले एजुकेसनल कोअपरेटिभ एकाडेमी भनेर हंसवाहिनी बचत तथा ऋण सहकारीको लगानीमा चेयर सदस्यहरूको छोराछोरीलाई शिक्षित बनाउने उद्देश्यले हामीले यहाँ स्कुल खोलेका छौँ। लगभग 70-80 जना स्टुडेन्ट छन्, क्लास 5 हाम्रो सञ्चालित छ। अब 6 चलाउने अवस्थामा छौँ हामी अहिले चाहिँ, फी प्लस अनि संस्थाबाट पनि अलिकति खर्च सञ्चालित भएर हाम्रो सञ्चालन भइरहेको छ।
झापामा दर्ता भएका सहकारी संस्थाको संख्या 561 छ। यी सहकारीमा करिब 1500 जनाले रोजगारी पनि पाएका छन्। झापाका सहकारीहरूमा कम्तीमा 8 अर्ब लगानी रहेको झापा जिल्ला सहकारी संघको तथ्याङ्क छ। तिनै मध्येको एक हो दमकको मेची सहकारी संस्था, जसले वर्षको करिब 3 अर्ब रूपियाँको कारोबार गरिरहेको छ। प्रबन्धक खोम थापा:
हामीले 2054 साल भदौ 12 गते दर्ता हुँदा 1,45,000 सेयर पुँजीबाट सुरु भएको संस्था अहिले आएर 3 करोड सेयर पुँजी पुर्याउन सफल भएका छौँ। निक्षेपमा 14 करोड छ, आउटस्ट्यान्डिङ हामीले कर्जा अहिले 15 करोड बनाइसकेका छौँ र वार्षिक रूपको हाम्रो जम्मा जम्मी 3 अरबको ट्रान्जेक्सन हुन्छ र हरेक वर्षको हाम्रो ब्यालेन्स सिटको वृद्धि दर न्यूनतम 14%देखि अधिकतम 32% भएको छ अहिलेसम्ममा र यो साल चैत मसन्तको हिसाबलाई हेर्दा 28% हारारी हाम्रो ब्यालेन्स सिट बढेको छ।
हो, सामान्यतया झापाका धेरै जसो सहकारीले ऋण र बचतलाई नै आफ्नो मूल कर्म बनाएका छन्। तर झापामा दाल चामल नुन भुटुन बेचेर लाखौंको आयस्ता गर्ने सहकारी संस्था पनि छन्। बिर्तामोडको विराट अर्जुन सहकारी संस्थाका अध्यक्ष गोपाल प्रसाद काफले:
हामीले नुनदेखि सुरु गरेर नुन तेल चामल मरमसला ग्यास लगायतका दैनिक उपभोग्य वस्तुहरू एक पाटोमा पर्छन् भने दोस्रो पाटोमा चाहिँ कस्मेटिक्सका सामानहरू, तेस्रो पक्षमा हाम्रो स्टेसनरी सामानहरू लगायत लगभग एउटा ग्रोसरी सपमा हुनुपर्ने हरेक किसिमको सामानहरू उपलब्ध गराउने प्रयत्न गरेका छौँ। यो चाहिँ हाम्रो झापामै यो पहिलो उपभोक्ता भण्डार हो, जो उपभोक्ता सहकारी भनेर दर्ता गरेर आफ्नै पसल खोलेर सञ्चालन गरेको छ। हामीले यो 12,75,000 मूल सेयरबाट यसको सञ्चालन गऱ्यौँ। अहिले हामीसँग 30 लाख बराबरको पुँजी छ। उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने उद्देश्य र आशय लिएर खोलिएको संस्था हो। हाम्रो संस्थाको उद्देश्य नै उपभोक्ता भण्डार सञ्चालन गर्ने मूल उद्देश्य राखेर हामीले यो संस्था स्थापना गर्यौं।
झापाका सहकारी संस्थाहरूले आर्थिक कारोबारसँगै कृषिलाई पनि आफ्नो लक्ष्य बनाउँदै लगेका छन्। झापा 87 मौरी पालक कृषक समूहको काम भनेको कृषकलाई मौरी पाल्ने सिप सिकाउनु र उनीहरूले उत्पादन गरेको मह किनेर बेच्नु हो। यो सहकारी संस्थाको आर्थिक कारोबार 1 करोड नागेको छ। संचालक सदस्य धनमाया थापा:
मौरीको तालिम हो, अनि मौरी बिक्री गर्ने, मौरी घार बिक्री गर्ने, घार पनि यही उत्पादन हुन्छ हाम्रो, मह पनि बिक्री गर्ने, मह प्रशोधन लेबिङले प्याकेजिङ भएर बिक्री हुन्छ। सेयर सदस्यहरूलाई चाहिँ मौरी पालन व्यवसायमा लगाउने उद्देश्य अब अहिले चाहिँ 180 जना छ अहिले। हाम्रो अब बाहिर त गएको छैन, बाहिर भन्दै विदेशबाट आउनेहरूले लानुहुन्छ, नभए अब विराटनगर, दहरान, दमक, बिर्तामोड, काठमाडौँ जान्छ, अनि यतै सहकारीहरूले लानुहुन्छ, यो आयुर्वेदी औषधि पसलहरूले लानुहुन्छ र मौरीमा जति पनि आवश्यकता पर्ने सामग्रीहरू सबै यहाँबाट पाइन्छ, बिक्री गर्छौँ हामी। लगभग जम्मा त हाम्रो 40-50 लाख पुगेको छ। अब मह हाम्रो सालमा 3,000-3,500-4,000 केजी बिक्री हुन्छ। बचत तथा ऋण पनि छ हाम्रो, करोड पनि कट्छ हाम्रो वर्षमा।
सहकारी संस्थाहरू आफै पुँजी जुटाउँछन् र ऋण लगानी गर्छन्। झापाका यी सहकारी संस्थामा भएको कारोबारले यहाँको ग्रामीण र शहरी दुवै समाजको अर्थ सामाजिक जीवनलाई मजाले प्राण दिएको छ।
झापाका सहकारी संस्थामा भएको बचत र लगानीले त्यस क्षेत्रको आर्थिक उन्नतिमा ठूलो टेवा दिएको छ। यो सँगै सहकारीको व्यवस्थापन र यसबाट प्रवाह हुने रकमको सदुपयोग मुख्य चुनौती हो। सहकारी यसको अवस्था र चुनौतीबारे राष्ट्रिय सहकारी संघका केन्द्रीय संचालक सदस्य तथा झापाका पूर्व अध्यक्ष गणेश बस्नेतका कुरा सुनौ।
सहकारी प्रति मान्छेहरू आकर्षित छन्। सहकारी संस्थाहरू दिनानुदिन संगठित गठित हुने कुराहरू वृद्धि भइरहेको छ। अहिले 500-600 हाराहारीमा संस्थाहरू दर्ता भइसकेका छन्। त्यसमध्ये 100 जति संस्थाहरू निष्क्रिय छन्, बाँकी 400-500 संस्थाहरू चाहिँ क्रियाशील छन्। यसमध्ये धेरै प्रतिशत ऋण बचतकै कारोबार गर्छन् र अहिले पछिल्लो पिरियडमा सहकारीलाई व्यावसायिकरण व्यवसाय विविधीकरणमा लागेका छन्। कृषिको क्षेत्रमा अलि बढी आकर्षित भइरहेका छन्। दूध उत्पादनदेखि लिएर तरकारी उत्पादनदेखि लिएर पशुपालन अरू मासु उत्पादन मासुजन्य खालका पनि छन् र विशेषतः झापाको छुट्टै पहिचान के छ भने सुपाडी सहकारी जो मुलुकका अरू कुनै जिल्लामा छैन, चिया सहकारी अब इलाम लगाए झापामा पनि छन्। कृषि भित्रै पर्छ सुपारी खेती, कृषि भित्रै पर्छ बाँस खेती, कृषि भित्रै पर्छ पशुपालन, दूध उत्पादन, माछा उत्पादन, कुखुरा उत्पादन। गर्न सकिने क्षेत्र त सहकारी भित्र केही बाँकी हुँदैन, सबै काम गर्न सकिन्छ, हस्पिटल चलाउन सकिन्छ, स्कुल चलाउन सकिन्छ। तर अहिले गरिरहेको क्षेत्र हेर्ने हो भनेदेखि कृषिमा बढी क्रियाशील भएका छन्। बचत ऋण भन्दा दोस्रो नम्बरमा बुझ्न के जरुरी छ भने सहकारीलाई काहीँ कतैबाट दुई पैसा अनुदान कसैले दिँदैन। ऋण काट्न गयो भने पनि सहकारी संस्थाहरूलाई ब्याङ्कहरूले ऋण दिँदैनन्। त्यसो भएर पहिले पुँजी निर्माण गर्नुपर्छ र सबै सहकारी संस्थाले बचत ऋण अनिवार्य गर्छन्, अनिवार्य गर्नुपर्छ, सदस्यभित्रबाट गर्छन्। तर त्यसको दुरुपयोग हुनुहुँदैन, त्यसको सदुपयोग हुनुपर्छ र व्यवसायमा लगाउनुपर्छ।
झापामा सहकारी संस्थाहरूको इतिहास केलाउने हो भने यो कति पुरानो हो?
अब यहाँ सहकारी 2020 सालदेखि गठन भएका दर्ता भएको भेटिन्छ। पहिले चाहिँ अञ्चलाधीश कार्यालयबाट दर्ता गर्ने सुरुवात भयो, कार्यालयहरूको व्यवस्थापन थिएन। त्यसपछि क्रमशः 20 साल 22 सालमा चाहिँ झापा जिल्ला सहकारी सँगै गठन भयो। त्यसपछि त्यसबेर साझाको नामबाट संगठित हुन्थे। पाँचवटा संस्थाहरू चाहिँ यो गौरादह अनि उहाँ चाहिँ बुधबारे पूर्वाञ्चलको सबैभन्दा पहिलो र नेपालको दोस्रो भन्न सकिने चाहिँ बुधबारेको सहकारी संस्था हो र त्यसलाई मोडलको रूपमा दर्ता गर्न खोजिएको थियो। तर पछि राज्य नियन्त्रित सहकारी संस्थाहरू फस्टाएनन्, सफलतामा पुगेनन् र ती चाहिँ 46 सालमा आएर बन्द भए। तर सहकारीको इतिहासमा त्यो इतिहासमा जोडिने हुँदा 20 सालदेखिको इतिहास भन्नुपर्छ।
सहकारी संस्थाहरूको व्यवस्थापनका अहिलेका चुनौतीहरू के हुन्?
अब यो हरेक कुरामा नेपाल आफैमा संक्रमण कालमा छ, यहाँ तपाईँ देखिरहनु भएको छ। संसदभित्र चाहिँ नि हिजो भएको छलफल आज क्रस हुन्छ, आज उल्टिन्छ, आज पल्टिन्छ। त्यस्तै हरेक क्षेत्रमा चाहिँ केही न केही विकृति, विसङ्गति अथवा दुरुपयोगिता पनि बढेकै हुन्छ। त्यसकारण भन्ने गर्छन् सहकारीभित्र पनि सहकारीलाई दुरुपयोग गरियो भन्छन्। तुलनात्मक रूपमा अरू जम्मै क्षेत्रभन्दा सहकारी क्षेत्र सफल छ। 95% भन्दा बढी संख्यामा चाहिँ बढी प्रतिशतमा चाहिँ सफलतातिर छ। यद्यपि त्यसभित्र केही केही कुराहरू दुईटा कारणले हुन सकेका छैनन्। जस्तो चाहिँ सहकारीका बारेमा अध्ययन गर्ने ठाउँै छैन, अनि आफै सहकारी खोल्यो, अर्काको देखेर खोल्यो, अर्काको हेरेर खोल्यो, अर्काको सुनेर खोल्यो, ए त्यसले त गरिरहेछ, 6 तले घर बनिसक्यो, 18 तले बनिसक्यो, पैसा त्यसको अरबौं भइसक्यो, त्यसकारण खोलेपछि भइहाल्ने रहेछ भनेर काहीँ काहीँ खोल्ने पद्धति बढेको छ। यसले केही केही विकृतिहरू ल्याउन सक्छ। अर्को चाहिँ सहकारी र ब्याङ्कको बीचमा फरक नदेख्ने र सहकारीको ब्यानरबाट खोल्ने, ब्याङ्कका जस्ता गतिविधि गर्ने, यो प्रवृत्ति पनि अहिले पछिल्लो पिरियडमा सहर बजारभित्र हावी भएको छ। त्यसकारण यी गलत प्रवृत्तिहरूलाई चाहिँ घटाउनुपर्छ, यसलाई सच्याउनुपर्छ र सहकारीको मूल्य मान्यता सिद्धान्तभित्र बसेर प्रजातान्त्रिक नियन्त्रणको हिसाबले संगठित गरेर अनि प्रशिक्षित गरेर राज्यको तर्फबाट तपाईँले भन्नुभएको क्वेसन चाहिँ चुनौती के छन् भन्नुभएको छ। एउटा त यो नबुझिकन सहकारी खोल्नेहरूलाई बुझ्ने बनाउनु पर्ने एउटा चुनौती छ। अर्को चाहिँ राज्यको तर्फबाट उचित नियम कानूनहरूको प्रवर्धन हुन सकेको छैन, जहाँ कि राज्य चलाउने कानून बन्न सकेका छैन। सहकारी त एउटा सानो सेक्टर भयो, त्यसका निमित्त त्यो क्षेत्र चाहिँ नियम कानूनलाई पहिले बनाउनु पर्ने, परिमार्जन गर्नुपर्ने, नयाँ चाहिँ निर्माण गर्नुपर्ने, अनि त्यसपछि त्यसलाई चाहिँ कार्यक्षेत्रमा लगेर त्यो ऐन कानून नियम अनुसार चाहिँ काम गराउनु पर्ने। अझ हामीले त भन्ने के गरेका छौँ भने विद्यालय स्तरदेखि नै सहकारी सम्बन्धी पाठ्यक्रम सामग्री तयार गरेर अध्ययन गराउने गर्नुपर्छ र अहिले संगठित भएका मान्छेहरू, नेतृत्व गर्ने मान्छेहरू, कर्मचारीको सेक्टरबाट काम गर्ने मान्छेहरूलाई घनीभूत ढंगले प्रशिक्षित गर्नुपर्छ र सहकारीको मूल्य मान्यताका बारेमा बुझाउनुपर्छ, क्रमशःहरूलाई सच्याउँदै लिएर जानुपर्छ। सहकारीमा स्वस्फूर्त ढंगले मान्छेहरूले आफ्नो आवश्यकताको पहिचान गरेर आफ्नो क्षमताको आधारमा व्यवसायीकरण गर्ने हो यसको मुख्य पाटो भनेको। त्यसो भएर हामी दमकमा बस्ने मान्छेहरूले दमकमा हाम्रो जीवन स्तरसँग सुहाउँदो, हाम्रो क्षमताले धान्न सक्ने के व्यवसाय हुनसक्छ, के काम गर्न सकिन्छ भनेर आफैले पहिचान गर्ने र सहकारी ऐनको दायराभित्र बसेर त्यसको आन्तरिक नीति नियमहरू बनाएर त्यसलाई आफैभित्रबाट प्रजातान्त्रिक नियन्त्रणको शैलीबाट सञ्चालन गरिने हुँदा यो चाहिँ आफैद्वारा गठन गर्ने, आफैद्वारा नियन्त्रित गर्ने, आफैद्वारा परिचालित गर्ने र आफैमाथि परिचालन हुने सहकारी भएको हुँदा यो चाहिँ अरू सबै व्यवसायभन्दा सफल हुन्छ र यो सहकारीको राम्रो सिद्धान्त, राम्रो पाटो भनेकै यही हो।
आफ्ना लागि आफ्नै समुदायमा रहेका सहकारीका माध्यमबाट झापा क्षेत्रमा भएको उन्नति देखेका छन् यही क्षेत्रमा रहेका भूटानी शरणार्थीले पनि। त्यसैले त उनीहरूमा पनि सानोतिनो रकम बचत गर्ने बानीको विकास भएको छ। यसबाट उनीहरूको जीवन पनि विस्तारै आर्थिक गतिविधितिर केन्द्रित तथा समृद्धिको बाटोतिर डोहोरिएको छ।
दिनको 20 रुपियाँ बचत गर्छ खातामा, 4 आली सुन चाँदी ब्याङ्क। यो पसल राखेको 3-3.5 महिनामा त्यति नै हो त्यहाँ राख्नु थाले, पहिला थिएन, खोलेकै थिएन खाता।
शनिश्चरै शरणार्थी शिविरका शिवलाल खतिवडा शिविर बाहिरको एउटा ग्रामीण वित्तीय संस्थामा दिनहुँ बचत गर्नुहुन्छ। कमाईको मेलो समातेका धेरै शरणार्थीले दिनहुँ गच्छे अनुसार बचत गर्ने गरेका धेरै छन्। हिजो आज बचत गर्ने बानी भएका धेरै शरणार्थी मध्येकी एक शनिश्चरै शरणार्थी शिविरकी सावित्रा वाग्ले
10-20 जनासम्मको दिदी बहिनीको ग्रुप बनाएर अन्त हामी एकजना बराबर पहिलो वर्ष चाहिँ हामीले 300 रुपियाँ अनि यो वर्षदेखि चाहिँ हामीले हिजोसीदेखि चाहिँ अब पोहोरको हामीले सबै हामीले क्यास बाँड्यौँ होइन अनि अब यसपालिदेखि चाहिँ हामी एकजना बराबर 500 रुपियाँ गरेर राख्छौँ।
पोहोरको क्यास बाँड्यौँ भन्नुभयो, कति समयपछि बाँड्नु भयो?
एक वर्षमा बाँड्यौँ।
एक वर्षमा तपाईँको 3600 रुपियाँ बचत भएको थियो होला, कति भएछ लिँदाखेरि?
लिँदाखेरि मेरो 4100 भएको थियो। यसरी थालेको त हामीले यो खेलेको त 3-4 साल भइसक्यो।
आफू भेला भएर पैसा जम्मा गर्ने अनि कसलाई दिने, राख्न अथवा लगानी गर्ने के हो त्यसको अरू कुरा चाहिँ?
आज कलेक्सन गर्छौँ अनि कसलाई आवश्यक छ, कसको धेरै आवश्यक छ होइन, आवश्यक हुनेले चाहिँ अब 5000-10000 यति गरेर लाने गरेको छ।
ऋणपान गरेर पसल खोलेका शरणार्थीलाई बचत गर्ने आदतले सर्लक्कै उचालेको छ। शनिश्चरै शरणार्थी शिविरकी टंकमाया मगरले त दिनको 240 रुपियाँ बचत गरिरहनु भएको छ।
240 दिनमा त्यति गर्छ। ग्राहक आयो भने त आफ्नो पसल चल्ने होइन, ग्राहक आएन भने त पसल चल्ने कुरै आएन नि त।
दिनको 240 भनेपछि त महिनामा
7200 यति बचत गर्छ कि, र पनि अब कति त होइन, दोकानको अब बाँकी उठ्दैन होइन, त्यो पैसा राखेको पनि निकालेर दोकानलाई अलिक घट्नु भन्दा चाहिँ बढाउनुतिर चाहन्छु नि त म।
बचत गर्न थाल्नु भएको कति भयो?
बचत गरे त धेर भएको छैन, भर्खरै गरेको मैले, दोकानै भर्खर थालेको भनौँ न। यही आउने कार्तिकमा 1 वर्ष भएर यति आयो भने चाहिँ 1.5 वर्ष भनौँ, त्यति नै भयो। अहिलेसम्म राख्दै गएको त अब बचत त हुन्थ्यो होला नि, धेरै भेला पार्दा चाहिँ होइन, त्यति भेला पारेर धेरै मुस्टमा राख्नै सकिँदैन कि, आशा अनुसारले निकाल्नै पर्ने हुन्छ त्यो बचत पनि, अहिले त त्यस्तै 18000 होला।
नियमित कमाईको मेलो बसेका शरणार्थीले बचत गरेर ठूलो आर्थिक समस्या सजिलै फत्ते गरेका छन्। बेलडाङ्गी एक शरणार्थी शिविरकी रोजिता शर्मा,
एक दिनमा 100 रुपियाँ राख्छ बीआरडब्ल्यूएफमा।
कति भयो बचत गर्न थाल्नु भएको?
4 महिना।
पहिले चाहिँ बचत गर्नुहुन्न थियो?
यता हामीले पहिलेदेखि यता दोकानमा सञ्चालन गरेको नि त, त्यतिखेर चाहिँ गर्थ्यौँ, 100 नै हो।
पहिले चाहिँ कुन संस्थामा कहाँ बचत गर्नुहुन्थ्यो?
पहिले चाहिँ हाम्रो दशहरा।
कति वर्ष भयो बचत गर्न थाल्नु भएको?
लगभग 2 वर्ष जस्तो होला सायद।
बचत गरेको पैसाले एकमुष्ट रूपमा के काम गर्नुभयो?
पहिलेको चाहिँ हामीले गाडी किनेको थियौँ, बाइक
मोटरसाइकल,
हजुर सेकेन्ड ह्यान्ड, हामीले लगभग भन्दाखेरि 65000।
के काममा बाइक जरुरी पर्यो तपाईँलाई?
यही हो, साइकलमा एकदम तेल लगाएर हो, अनि बाइकबाट चाहिँ सामान ल्याउने एकदम सस्तो सुलभ त्यही भएको कारणले।
भुटानी शरणार्थी समाजमा बचत गर्ने आदत र अभ्यास धेरै फस्टाएको छ। सानो तिनो रकम भए पनि धेरै दिन बचत गरिरहँदा ठूलो गर्जो पनि सजिलै धान्न सकिएको अनुभव छ भुटानी शरणार्थीको। बेलडाङ्गी एक शरणार्थी शिविरका एलबी लेप्चा पनि आफ्नो पसलको बिक्रीबाट दैनिक 200 रुपियाँ बचत गरिरहनु भएको छ।
पहिले मैले यसो ट्राईमा फ्याँकेँ कतिको हुँदो रहेछ भनेर, लोन निकालिदियो, त्यहाँदेखि लोन निकालेर एक दुई महिनासम्म बचत गरिएन, त्यसै मलाई ट्राई गरियो कतिको बिक्री हुँदो रहेछ भनेर, अनि अहिले जब लाइन बस्यो दोकानको, त्यहाँदेखि जब लाइन बस्नु थालेदेखि चाहिँ मैले बचत गर्न थालेँ, सुरु गरेँ। एकमुष्ट पैसा हुन्छ अनि पछि एकसाथमा काम गर्न सकिन्छ, एकताल निकाल्यो भने होइन, अनि एउटा चाहिँ ब्याङ्कमा राख्न सक्यो भने चाहिँ अब जब काम पर्दाखेरि निकाल्न सकिन्छ, एउटा काम बनिन्छ भन्ने सोचले बचत गरेको छ।
भुटानी शरणार्थी समाजमा व्रता त महिलाले नै बचत गरेको पाइन्छ। उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन वा आफ्ना खुट्टामा आफै उभिन सिकाउन महिला मञ्च जस्ता संस्थाले लगानी पनि गरेका छन्। भुटानी शरणार्थी समाजको बचत गर्ने बानी र बचतकर्ता महिलाका समूहबारे मञ्चकी महासचिव रनमाया चौलागाई,
हाम्रो चाहिँ ग्रुप फर्मेसन गरेको छ, त्यो ग्रुपमा चाहिँ 25-30 जनाको ग्रुपहरू छ, त्यो ग्रुपमा महिनै पिछे बचत गर्नुहुन्छ। अहिले चाहिँ हाम्रो हालमा 5 क्याम्पबाट बेलडाङ्गी 1, 2, 3 खुदनाबारी र शनिश्चरेबाट चाहिँ जम्मा 411 जना चाहिँ बेनिफिसियरी छन्। यो अहिले चाहिँ हाम्रो चाहिँ यो जुन लोन लगेर गर्ने बचतमा चाहिँ महिनाको 30 रुपियाँ मात्रै बचत गर्नुहुन्छ एकजना बराबर, र टोटल चाहिँ हाम्रो अब जम्मा 5 क्याम्पको चाहिँ 12,330 रुपियाँ हुन्छ महिनामा।
ती सबैले केही केही उद्यम त गरेका हुन्छन् नि होइन, बचत गर्नका लागि केही कमाउने काम त गर्नु पर्यो होला।
त्यो चाहिँ हामीले पहिले नै हामी छनौट गर्दाखेरि पनि उहाँहरूलाई चाहिँ एउटा भनौँ सिजिटी क्लास भन्छौँ, त्यो क्लास दिएर चाहिँ उहाँहरूले कसरी लगेको रकमलाई चाहिँ कसरी उपयुक्त गर्ने कसरी सञ्चालन गर्ने त्यो बारेमा सबै उहाँहरूले ट्रेनिङ पाएको हुन्छ। त्यही आधारले चाहिँ उहाँहरूले चाहिँ पसल राखेर बचत छुट्याउनु हुन्छ।
जम्मा बचत रकम कति हुन्छ वर्षमा?
यो अहिले चाहिँ हाम्रो चाहिँ 1,47,600 भएको छ।
त्यो के गरिन्छ?
त्यो चाहिँ जति पनि उहाँहरूले बचत गर्नुहुन्छ त्यो इन्ट्रेस्ट सँगै उहाँहरूलाई हामी बेनिफिसियरलाई दिन्छौँ।
भुटानी समाजमा बचत गर्ने आदत कति पुरानो हो
भन्नु? पहिले चाहिँ पर्सनल लोन दिने गरेको थियो, त्यसमा चाहिँ पुरुष पनि पर्नुहुन्थ्यो भने 2002 चाहिँ हामीले महिलालाई मात्रै प्रायोरिटी दिएर चाहिँ महिला बचत चाहिँ 2002 सुरु भएको हो।
झापा र मोरङका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानीले सानोतिनो बचत गरेर जीवन समृद्ध बनाउँदै लगेका छन्। पुनर्वास भएका भुटानीहरू पनि नयाँ ठाउँमा आफूहरूलाई स्थापित गर्न अनेक उपाय अप्नाइरहेका छन्। उनीहरूका अवस्था र हालखबर सुन्ने क्रममा आज हामीसँग हुनुहुन्छ भेडाङ्गी 2 शरणार्थी शिविरबाट अमेरिका को म्यासाचुसेट्स पुनर्वास भएकी धना खतिवडा।
भन्नुपर्दा अलिक कठिनाई नै हुन्छ, अब नयाँ ठाउँ नयाँ परिवेश होइन, हामी जुन अवस्थामा हिँडिरहेको यहाँ र जीवन अलिक भिन्नै हुन्छ होइन, अब अलिअलि दुःखहरू हुन्छ, अब कठिनाईहरू हुन्छ, पछि पछि अब यहाँ सेटल हुँदै गएपछि त राम्रो हुन्छ, तर सुरुको दिनहरूमा चाहिँ कस्तो थियो भने अब यहाँको केही नजानेको अवस्थामा होइन अलिक अब गाह्रै हुन्थ्यो।
तपाईँलाई परेको अप्ठ्यारो चाहिँ के कस्तो खालको थियो?
कस्तो भन्दा अब अप्ठ्यारो भन्नाले खानाको लाउनको दुःख हुँदैन, यहाँ काम नभएकोले हुन्छ। यहाँ कस्तो हुन्छ भने गाडीहरू ट्रान्सपोर्टेसनहरूको ड्राइभर बुझिँदैन, पहिला आउने बित्तिकै अब यहाँको सोसाइटीहरूको बारेमा बुझ्दैन, जबहरू कसरी पाउने भन्ने यस्तो कुरामा चिन्ता हुन्छ। अब हामी जस्तै यहाँहरूलाई चाहिँ भनौँ होइन, अब बुढाबुढीहरूलाई त अब जस्तै अब पोजेटिभ कटेको अब डिसेबलहरूलाई त अब खानाहरू अब जहिलेको लागि खाना अब रेन्टहरू दिनको लागि पैसा जस्तो भत्ताहरू दिन्छ, अब हामीलाई चाहिँ निश्चित प्रमाण अब यहाँको अर्गनाइजेसनहरू हुन्छ हामीलाई स्पेन्सर गरेर ल्याइएको, अब जस्तो लुक्सुङ टोटल सर्भिस हो हामीलाई यहाँको चाहिँ, अब उनीहरूले चाहिँ निश्चित रूपको लागि हामीलाई हेर्छ, अनि उनीहरूले चाहिँ हामीलाई जबहरू एउटा अब जस्तो सानोतिनो खालको जबहरू खोजिदिन्छ, खोजिदिएर उनीहरूले हामीलाई हेर्नु छोड्छ, अनि हामीले चाहिँ त्यहाँबाट चाहिँ आफ्नै स्ट्रगल गर्न आफै अगाडि बढ्ने हो।
तपाईँले त्यहाँ पुगेपछि आफ्नो जीवनमा के कसरी सङ्घर्ष सुरु गर्नुभयो, कसरी तपाईँले चाहिँ काम साम सुरु गर्नुभयो अथवा पढाइको कुराहरूलाई कसरी अगाडि बढाउनु भयो?
कस्तो हो भने पहिला चाहिँ हामीलाई यहाँ इएसएल पास भन्ने जुन चाहिँ यहाँ आउने बित्तिकै हामीले जब गर्न हामीलाई लगभग हाम्रो संस्थाले चाहिँ लगभग 6-7 महिनासम्म अथवा जब नभेटेकोसम्म 1 वर्षसम्मै हामीलाई खाना लाउनको जस्तै खानाको र रेन्ट लिनको व्यवस्था गरिदिएको हुन्छ, तर उनीहरूले इएसएल क्लासहरूमा जबहरू कसरी खोज्ने, कसरी एप्लाई गर्ने, कसरी यहाँको अब यहाँको बेसिक कुराहरूको नलेजहरू दिन्छ हामीलाई, जस्तो उनीहरूले हामीलाई एप जबहरू कसरी एप्लाई गर्ने, कसरी इन्टरभ्यूमा अब कसरी इन्टरभ्यू फेस गर्दा कसरी त्यसको उत्तरहरू दिने भन्ने बारेमा, यस्तो जबहरू कसरी खोज्ने, इन्टरनेटबाट खोज्ने हो कि अब जस्तै पेपरहरूबाट खोज्ने हो कि भनेर उनीहरूले हामीलाई यसरी सल्लाहहरू दिन्छन्।
उनीहरूले तपाईँलाई दिएको सिप जुन छ नि जब जागिर खोज्नको लागि जुन तरिका सिकाएका थिए त्योबाट तपाईँलाई चाहिँ के खालको फाइदा भयो, तपाईँले कसरी काम पाउनुभयो?
धेरै फाइदा भयो, उनीहरूले अब जसरी अब जब यहाँको अलिक भिन्न तरिका हुन्छ, अब जस्तै इन्टरभ्यू फेस गर्ने अनि उहाँ अब होइन अनि कसरी एप्लाई गर्ने, अनि उनीहरूले सिकाएकोमा चाहिँ एकदमै फाइदा भयो भनौँ न।
तपाईँले के काम पाउनुभयो सुरुमा?
सुरुमा म चाहिँ एउटा कम्पनीमा काम गर्थेँ होइन, एउटा प्लास्टिक फ्याक्ट्री थियो, त्यसमा मैले 6 महिना काम गरेँ।
तपाईँले प्लास्टिक फ्याक्ट्रीमा गर्नुपर्ने काम चाहिँ कुन प्रकृतिको थियो, के खालको थियो?
जस्तै भनौँ यहाँ जब सानो ठुलो हुँदैन, जस्तै मान्छेहरूले जस्तै काम गर्छन् यहाँ भनेको पैसा भनौँ न जस्तै भन्नाले अब राम्रै खालको हुन्छ जबहरू होइन, मैले ती प्लास्टिक फ्याक्ट्रीमा त्यो हुन्छ त्यो ट्युबहरू भन्छ होइन, त्यो फेस प्याकहरू के बनाउने हो त्यसलाई प्याक गर्नुपर्छ।
त्योबाट तपाईँलाई कति कमाइ हुन्थ्यो, तपाईँको कमाइको अवस्था चाहिँ कस्तो थियो?
सुरुमा $9 दिएको थियो घन्टाको, म 40 घन्टा गर्थेँ, त्यही कारणले लगभग हप्ताको त्यस्तै 300-400 हुन आउँथ्यो एक हप्ताको, हप्ता हप्तामा के गर्थ्यो।
अहिले चाहिँ तपाईँले त्यहाँ के खालको काम गर्दै हुनुहुन्छ?
होइन कि म कलेजमा काम गर्छु एउटा होइन काम त डाइनिङ सर्भिस भन्छ अब खानाहरू बाँड्नु पर्छ स्टुडेन्टलाई बाँड्नुभन्दा हामीले त्यहाँनिर बस्न पर्छ होइन अनि जस्तै बफेट सिस्टम हुन्छ स्टुडेन्टहरूलाई एकदमै ठुलो एउटा विश्वविद्यालय छ भनौँ न
मासेसिसेटको त्यो अहिले गरिरहेको कामबाट चाहिँ तपाईँको कमाइ कस्तो छ पहिला जस्तै घन्टाको $9 भन्नुभयो अहिले चाहिँ कस्तो छ त
अहिले चाहिँ घन्टाको त्यति धेरै त हुँदैन $11 हुन्छ तर पहिलाको भन्दा चाहिँ अलिक सरल काम छ है
धनाजी जस्तै त्यहाँ तपाईँ बस्नुभएको त्यो क्षेत्रमा रहेका अरू भुटानी शरणार्थीको जीवनशैली जीवनस्तर कस्तो परिवर्तन देख्नु भएको छ तपाईँले
धेरै नै परिवर्तन छ होइन उहाँको भन्दा यहाँ धेरै नै परिवर्तन छ है कस्तो भन्नाले अब यहाँनिर पहिलो अवस्थामा त हामीले धेरै ठुलो जागिर अब उहाँनिर हामीले कस्तो गरिरहेको थियौँ अब किचिनहरू गर्छन् है त्यो ठुलो ठुलो अब उहाँ भनेको मान्यतै अर्कै हुन्छ जस्तै अब यस्तो काम पनि गर्ने र भन्ने हुन्छ तर यहाँ आएपछि त्यो त आफ्नो माइन्डै परिवर्तन हुन्छ होइन तर निम्नतम स्तरकै अब प्याकिङहरू भयो अब होइन त्यस्तो त्यस्तो खालको फ्याक्ट्री हुँदैन अब जस्तो यस्तोमा काम गर्छन् होइन तर पनि त्यसमा काम गरे पनि यहाँ चाहिँ भनौँ लेबर भन्छ नि कामदारको चाहिँ एकदमै सम्मान हुन्छ जस्तै कामदारहरूलाई अब उहाँको जस्तो अब पैसा नदिने केही हुँदैन यहाँनिर एकदमै राम्रो हुन्छ होइन कसैलाई सोध्यो अब तिमीलाई नेपाल फर्किन अथवा भुटान फर्किन अथवा मनपर्छ कि यहाँ कस्तो लाग्छ भन्दा यहाँको जीवन एकदमै राम्रो छ यहाँ त्यो कसैको डर त्रास छैन आफ्नो हिसाबले तरिकाले जिउन सकिन्छ अब एक दिन कमाएको छ भने त्यसले एक महिना पनि खान पुग्छ अनि नकमाएर बस्यो भने पनि बेरोजगार भत्ताहरू भन्छ यस्तो दिन्छ खाना र नआउन बस्न अथवा कुनै पनि अब बिरामीहरू भयो भने त्यसमा उहाँको जस्तो पहिलो पैसा थुपार्नु पर्ने अवस्था हुँदैन त्यही कारणले कि एकदमै राम्रो छ भन्छु म चाहिँ होइन अब अरूलाई कस्तो लाग्छ मेरो हिसाबले चाहिँ मलाई एकदमै राम्रो लाग्छ
उहाँ हुनुहुन्थ्यो बेलडाङ्गी दुई शरणार्थी शिविरबाट अमेरिकाको म्यासाचुसेट्स पुनर्वास भएकी धना खतिवडा पुनर्वास भएका भुटानी शरणार्थीको अवस्था र हाल खबरबारे टेलिफोनमा कुराकानी गर्दै
तपाईँ सुन्दै हुनुहुन्छ बद्लिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क झापामा एफएम मेची ट्युन्स 96.8 मेचीनगर कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा पोस्टबक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौ आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौला आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई भीमसेन राजवाहक शारदा देवकोटा गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ नमस्कार